بسم الله الرحمن الرحيم. السلام علیکم خواتین و حضرات. یک خط یو کے سے کسی نے لکھا ہے، خاصا تفصیلی خط ہے. اس میں میرے بارے میں کہا ہوا ہے کہ آپ اکثر کہتے ہیں کہ بیعت سوچ سمجھ کر کیا کریں، دعا کے لیے اپنے مرشد سے کہیں. جان کی امان پاؤں تو عرض کروں کہ شاہ صاحب بہت ہی معذرت کے ساتھ، کیونکہ آپ بہت پھر وہ تو میرے بارے میں جو لکھا اس کو چھوڑیے، ہو سکتا ہے اس صدی کے، اللہ معاف فرمائے، تو پھر تندلی کیوں کرتے ہیں دعا کرنے میں؟ آپ خود فرماتے ہیں کہ دوسروں کے لیے دعا کرنی چاہیے، پھر سارا قصور تو آپ کا ہے کہ آپ اتنے اچھے لیکچر دیتے ہیں. ایسی باتیں میں نے زندگی میں وہ چھوڑیے، تو آپ کی باتیں دل میں اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی محبت کو اور بڑھا دیتی ہیں. اللہ کے فضل سے آپ کی دعا کی طلبگار ہوں. پھر میرے بارے میں کچھ اور اچھے الفاظ لکھے وہ چھوڑ دیجئے. آپ اسے میری گستاخی سمجھیے یا نہیں، میں ضرور کہوں گی کہ جب آپ کی تعلیمات اتنی اچھی ہیں کہ بے اختیار انسان کا دل مائل ہو جاتا ہے آپ کی دعا لے کر خوش قسمتوں میں نال مکھوایا جائے، تو پھر آپ تندلی نہ کریں. میرے ساتھ میرے رب کے خزانے تو بھرے پڑے ہیں، کچھ باتیں مجھے کلیئر کرنی ہیں. یہ مطلب کی یہ چیز ہے. سب سے پہلے تو میں ان خاتون کا شکریہ ادا کر دوں، انہوں نے میرے اوپر ایک احسان کیا کہ میری ایک خامی کی طرف میری توجہ دلائی کہ میں تنگ دل انسان ہوں. میں کوشش کروں گا کہ میرے اندر کچھ تھوڑی سی کشادہ دلی آ جائے، اور ساتھ ہی میں ان خاتون سے ریکویسٹ کر رہا ہوں کہ اللہ کے حضور دعا فرمائیے کہ اللہ تعالیٰ میرا دل کو تھوڑا سا بڑا کر دے، تاکہ اس کی مخلوق کو مجھ سے شکایت نہ رہے کہ میں بہت تنگ دل انسان ہوں. اور میں خود بھی دنیاوی کوشش کروں گا کہ اس پہ کنٹرول کر لوں. بہرحال میں احسان مند ہوں کہ آپ نے میری ایک خامی پوائنٹ آؤٹ کر دی. جو چیزیں انہوں نے کلیئر کرنے کے لیے کہا ہے، تو نمبر ایک انہوں نے لکھا کہ پلیز آپ ایک لیکچر میں ضرور بتائیں ان کے بارے میں کہ آپ کے اتنے اچھے لیکچر سن کر دوسرے لوگوں کی بیعت واقعی خراب ہوتی ہے، کیونکہ سب کے مرشد اس طرح لیکچر نہیں دیتے. اس کا مطلب یہ نہیں کہ وہ اچھے نہیں ہیں، متقی نہیں ہیں. جیسے میں نے کسی کی بیعت کی ہو اور میرے مرشد صاحب نے میری تربیت نہ کی ہو جیسے کہ ہونا چاہیے، یا میری ان سے بات نہ ہو پاتی ہو، یا مجھے وہ عورت سمجھ کر زیادہ بات نہ کرتے ہوں لیکن دل سے ان کی قدر اور عزت کرتی ہوں، ان کو ہی اپنا مرشد مانتی ہوں، اور ساتھ ساتھ آپ کے بتائے ہوئے نوافل 100 دفعہ سورہ اخلاص والے جمعے کے دن باقاعدگی سے پڑھتی ہوں بڑی محبت کے ساتھ. پھر آپ نے ایک لیکچر میں بتایا تھا کہ سورہ تغابن پڑھنے سے عام زندگی میں جو غلطیاں یا گناہ سرزد ہوتے ہیں ان کی تلافی ہو جاتی. بی بات یہ ہے کہ یہ آپ کا حسن ظن ہے کہ آپ میری کہی گئی باتوں کو یہ سمجھتی ہیں کہ وہ اچھی ہیں، ورنہ میری اپنی رائے اپنی باتوں کے بارے میں اس سے بالکل مختلف ہے. اور اللہ مجھ پر رحم فرمائے کہ میری باتیں سن کر اگر کسی شخص کی بیعت خراب ہو جائے یا وہ اپنے مرشد سے دور ہو جائے. میری ایک چیز یاد رکھیے کہ انسان کو چاہیے کہ وہ اپنے مرشد کو دنیا کا بہترین انسان سمجھے اور مانے، کیونکہ جب تک انسان کسی کو بہترین نہیں سمجھتا اس کو آئیڈیالائز نہیں کر سکتا، اور جس کو آئیڈیالائز نہیں کرتا انسان اس کی باتوں پہ عمل نہیں کر پاتا. وہ انسانی فطرت میں ہے. کوئی دوسرا انسان کتنا ہی اچھا کیوں نہ ہو، ہم پر لازم ہے کہ ہم اپنے مرشد کو دنیا کا بہترین انسان سمجھیں. ہر ایک شخص سے بہتر انسان سمجھیں تاکہ ہم دل و جان سے ان کا احترام بھی کر سکیں اور ان کی باتوں پہ عمل بھی کر سکیں. آپ اپنے مرشد کو بہترین سمجھیے, اور ویسے بھی حقیقت احوال بھی یہی ہے کہ میں پوری سچائی سے کہہ رہا ہوں کہ شاید میں دنیا کا سب سے کمتر انسان ہوں, سب سے چھوٹا انسان. دنیا کا ہر انسان مجھ سے کہیں بہتر ہے. تو آپ کے مرشد جن کے ہاتھ پر آپ نے بیعت کی وہ تو یقین بڑے عظیم آدمی ہوں گے, تو ان کا احترام کیجئے دل سے, ان کو آئیڈیالائز کیجئے تاکہ آپ ان کی باتوں پہ عمل کر سکیں. جہاں تک سورہ تغابن کے پڑھنے کی بات ہے, یہ کلام پاک کا حصہ ہے, اسے ضرور پڑھیے. لیکن اصولی بات یہ ہے کہ کوئی بھی چیز شروع کرنے سے پہلے آپ کو اپنے مرشد صاحب سے اس موضوع پہ بات کر لینی چاہیے کہ فلاں چیز آپ کے دل کو اچھی لگتی ہے, آپ پڑھ لیں یا نہ پڑھ لیں. تو جو آپ کے مرشد آپ فرمائیں آپ اس پہ عمل کیجئے. لیکن میں ایز اے میٹر آف پرنسپل آپ سے عرض کر رہا ہوں کہ قرآن پاک کو پڑھنے میں کوئی حرج نہیں ہے. سورہ تغابن کوئی بھی شخص پڑھ سکتا ہے. اسی طرح جو جمعے کی نماز ہے اور نفل نماز اور اتوار کی نفل نماز, نوافل پڑھنے میں کوئی حرج نہیں, پڑھ لیجئے. لیکن بات پھر وہیں آ جائے گی کہ جب ہم کسی کو استاد مان لیں تو اپنی مرضی کو ہم لپیٹ کے رکھ دیتے ہیں. یہ مرضی کو استعمال کرنا یا اپنی عقل کو استعمال کرنے کے سلسلے میں میں نے یہاں ایک بار ایک مثال دی تھی, ایک بات سنائی تھی کہ ایک صاحب کسی صاحب علم کا شورا سن کے ان کے پاس چلے گئے, ان کی خدمت میں حاضر ہو گئے اور وہاں قبول کر لیے گئے, بطور شاگرد رہنے لگے. تو کوئی 30-32 سال جب گزر گئے وہاں شاگردی کرتے کرتے, تو ایک دن ان کے مرشد صاحب نے اعلان فرمایا کہ میں کل نماز عصر کے بعد ان صاحب کو اپنی تلوار عطا کر دوں گا. تو سب نے ان شاگرد کو مبارکباد دی کہ آپ کی تو قسمت کھل گئی کہ آپ کے مرشد آپ کو اپنی ذاتی تلوار دے رہے ہیں. تو نیکسٹ ڈے عصر کے بعد لوگ مسجد کے باہر جو جگہ تھی وہاں اکٹھے ہوئے, تو مرشد صاحب نے اپنے ان شاگرد سے کہا کہ یہ جو آپ نے تلوار اپنی کمر کے گرد باندھی ہے اسے کھول کے زمین پہ ڈال دیجئے تاکہ میں اس کی جگہ اپنی تلوار آپ کی کمر کے گرد باندھ سکوں. تو انسان نے تلوار اپنی کھولی اور پاس ان کی زوجہ تھیں ان کے حوالے کر دی اور خود چل کے اپنے مرشد کے سامنے کھڑے ہو گئے. تو مرشد صاحب نے ان کو دیکھا اور دیکھنے کے بعد کہنے لگے کہ میرا نہیں خیال کہ آپ ابھی ڈیزرو کرتے ہیں کہ آپ کو میں اپنی تلوار دے دوں. البتہ اب یہ تلوار آپ کو میرے مرنے کے بعد اسپین کے فلاں شہر میں ملے گی, وہاں ایک اجنبی ملے گا سڑک پر آپ کو, جس کو آپ کی بیگم پہچان لیں گی, ان سے یہ تلوار لے لیجئے گا. تو سبھی حیران ہوئے کہ کیا ہوا, وعدہ کیا تھا کہ تلوار عصر کے بعد میں آپ انہیں دے دوں گا. یہ صاحب خود بھی بڑے پریشان کہ, تو کسی نے ہمت کر کے مرشد صاحب سے پوچھا کہ حضور کیا ہوا. میں کہا کہ ابھی یہ اس مقام پر اس لیے نہیں آیا کہ یہ اپنی عقل کو استعمال کرتا ہے مرشد کی بات کے مقابلے پر. میں نے اسے یہ کہا تھا کہ تلوار کمر سے کھول کر زمین پر ڈال دو, تو اس نے زمین پر ڈالنے کی بجائے اٹھا کے اپنی بیگم کے حوالے کر دی. تو جو شخص مرشد کے حکم کے مقابلے پر اپنی عقل کو استعمال کر رہا ہے وہ ابھی اس مقام کو نہیں آیا کہ مرشد اسے اپنی تلوار عطا کر دے. کچھ عرصے کے بعد انتقال ہو گیا مرشد صاحب کا, اور ان کے انتقال کے کچھ عرصے کے بعد ان کو اللہ نے علم کافی عطا فرمایا اس شاگرد کو. تو علم ہی کے سلسلے میں یہ ان کا اسپین جانا ہوا. جب اس شہر میں پہنچی جس کا ذکر مرشد نے کیا تھا, तो इन्हें याद आ गया कि यहां तो मुझे तलवार मिलना थी। तो सड़क पर जा रहे थे, इनकी बेगम ने एक आदमी की तरफ इशारा करके कहा कि वो आदमी है जिसके पास तलवार है तुम्हारी। तो इन्होंने उससे रुक के बात की तो उसने तलवार इनको दे दी। अब मुर्शद की बात और उसके हुक्म के मुकाबले पर अपनी अक्ल और अपनी समझ इस्तेमाल करने वाला शख्स इल्म के उस मकाम तक नहीं आ पाता जहां तक उसे जाना चाहिए। इसलिए किसी भी बात में भी आप अपनी समझ से काम न लीजिए, बल्कि अपने मुर्शिद साहब के सामने रख दीजिए मामला और जो वो फरमाएं आप वो कर लीजिए। इस राह का असूल यही है। तो इसी सिलसिले में उन्होंने पूछा है कि क्या ये आवाम नास के लिए है या आपके मुरीदैन के लिए। बीबी, मैं फिर अर्ज कर दूं कि मैं तो बिल्कुल सड़बंग आदमी हूं, शायद दुनिया का सबसे गुनहगार तरीन इंसान, जो इल्म से कतई तौर पर तही दामन है। तो मेरे कहां से मुरीदैन आ गए? मैं तो इस मकाम पर शायद 10 बार पैदा होके आ जाऊं तो नहीं पहुंच पाऊंगा कि किसी को मुरीद कर पाऊं। तो मेरा तो कोई मुरीद है नहीं बीबी। तो जो भी बात मैं कह रहा हूं वो तो हर आदमी के लिए है, तो इसे इस पर कोई भी अमल कर ले। लेकिन वो साहब, बल्कि वो असहाब जो बैत किए हुए हैं किसी के हाथ पर, वो इन्हें पढ़ें जरूर, लेकिन अपने मुर्शिद साहब से इजाजत लेने के बाद। इसी जिम्न में उन्होंने लिखा कि ये अवाम नास के लिए है या आपके मुरीदैन के लिए। अगर ऐसा है तो वो मुरीदैन के लिए है तो भी ये बहुत ज्यादती है। काश आप क्लियर कर दिया करें कि बिस्मिल्लाह का वजीफा सूरह तकामुन या नवाफिल वगैरह सिर्फ मुरीदैन के लिए हैं। अभी मैं माफी चाहता हूं, मेरे जहन में ये नहीं था कि कहीं ये कन्फ्यूजन पैदा करेगी बात, वरना मैं जरूर क्लियर कर देता। आपको जहमत हुई इसके लिए मैं माफी चाहता हूं आपसे। शाह साहब, इल्म अंबिया की मीरास है जो सब तक पहुंचना चाहिए। मैं इस पर गवाही देता हूं कि इल्म वाकई ही अंबिया की मीरास है। लेकिन इल्म हो तो अगर मेरी तरह किसी ने लायानी बातें करनी है, जिसका ना कोई सर है ना कोई पांव, तो वो उसका मुकाबला इल्म से करे कोई तो ज्यादती है। मैं तो बेमायनी बातें करता रहता हूं, जो दिल में आया मुंह से जुबान से निकाल दिया हर बेवकूफ इंसान की तरह। इल्म तो बड़ी आगे की बात है, उस मकाम तक कहां पहुंचू मैं। आप टीवी पर आएंगे तो तमाम लोग देखेंगे सुनेंगे, लेक्चर का भी यही मामला है। ये तंगदिली है कि सिर्फ मुरीदैन ही फैजयाब हों। दूसरी जो बात इन्होंने क्लेरिफाई करने के लिए कही वो ये है, दूसरी बात, आप मुख्तलिफ सूरतों और आयात के बारे में बताते हैं। मैंने लेक्चर में सवाल जवाब और खतूत सुने हैं कि ये आपकी बॉडी केमिस्ट्री के मुताबिक नहीं है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सूरह मुल्क हर मोमिन के दिल में होनी चाहिए। सो कई लोग इसे रात को पढ़ते हैं, जैसा आप सल्लल्लाहु अलैहि वसल्लम रात को पढ़ा करते थे। इसके बारे में तो ये सबको फरमाया गया है कि ये बॉडी केमिस्ट्री के मुताबिक। तो प्लीज शाह साहब नाराज ना होइएगा, सवाल पूछना मेरा हक है। और हजरत उम्र फारूक रजी अल्लाह तआला अन्हु से भी किसी औरत ने सर महफिल हक महर के बारे में बात की थी, तो मुझे भी हक है पूछने का। वैसे मैं भी कई सालों से पढ़ती हूं, आप क्या कहती हैं? बीबी, थोड़ी सी बात को समझ लीजिए कि आप सल्लल्लाहु अलैहि वसल्लम का मकाम रब के बाद सबसे बड़ा है। ये कोई कमबख्त और बदनसीब ही होगा जो अपनी आवाज को आप सल्लल्लाहु अलैहि वसल्लम की आवाज से बुलंद करे। जो चीज आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दी वो न सिर्फ हम सब पर फर्ज है कि हम उसकी تقلید کریں، بلکہ وہ حرف آخر ہے، وہ باتیں، وہ وظائف، تسبیحات یا صورتیں جو آپ صلی اللہ علیہ وسلم نے فرمائی ہیں کہ یہ میری امت کے لوگ پڑھا کریں، اس کو ضرور پڑھنا چاہیے. سورہ ملک بھی انہی میں سے ایک ہے. لیکن جو الفاظ آپ نے کہے، آپ صلی اللہ علیہ وسلم سے منسوب کیا آپ نے الفاظ، کہ آپ صلی اللہ علیہ وسلم فرمایا کہ سورہ ملک ہر مومن کے دل میں ہونی چاہیے، بھی یہ دل میں ہونی چاہیے فرمایا ہے. مراد یہ ہے کہ سورہ ملک کو نہ صرف پڑھا جائے بلکہ اسے سمجھا جائے اور پھر اس پہ عمل کر لیا جائے. جو چیز انسان کے دل میں ہوتی ہے وہ کبھی نظروں سے اوجھل نہیں ہوتی، کبھی انسان اسے بھولتا نہیں، اور جب انسان کسی چیز کو بھولے نہیں تو اس پہ عمل ضرور کرتا ہے. قرآن کا رکھنا باعث برکت ہے، اس میں کوئی شک نہیں. قرآن کا پڑھنا باعث ثواب ہے، اس میں بھی کوئی شک نہیں. اور قرآن پر عمل کرنا باعث نجات ہے. تو ہم نجات کی راہ پر کیوں نہ چلیں، صرف سورہ ملک کو پڑھ کر کیوں چھوڑ دیں، ہم اس پر عمل کر لیں. دل میں بسانے سے مراد یہ ہے. ہم سورہ ملک کو ضرور پڑھیں، اس کو سمجھیں اور پھر اس پہ عمل کر لیں. اور سوال پوچھنا یقیناً نہ صرف آپ کا بلکہ ہر آدمی کا حق ہے. کوئی بھی آدمی مجھے سر راہ روک کے مجھ سے سوال کر لے اور اس کا جواب دینا مجھ پر فرض ہے کہ میں اس کا جواب ضرور دوں. تو آپ صرف یہی نہیں، جیسے جی چاہے سوال پوچھ لیجئے، کوشش کروں گا کہ ان کا جواب دے دوں. تیسری بات جس کی کلیریفیکیشن کے لیے انہوں نے فرمایا ہے کہ تیسری بات، اگر آپ کے لیکچر سننے سے کسی کی بیعت اثر انداز ہوتی ہو تو پھر آپ کا بھی قصور ہے. اس میں اور کیا، آپ عورتوں کو کمتر سمجھتے ہیں کہ ان کے خطوط کے جواب لیکچر میں نہیں دے پاتے، مردوں کو مشورے دیتے ہیں. میں خود ایک کمزور بیوقوف سی عورت ہوں، نہ کہیں تربیت کے لیے جا سکتی ہوں، گھر میں سننا یا سنانا ہی واحد ذریعہ ہے، اور مجھے بدرجہ آتم دلچسپی ہے. تو ہر روز امت اخبار سے آپ کی بک کا ایک صفحہ شائع ہوتا ہے، وہ پڑھتی ہوں، جو کہ تربیت کا ایک حصہ ہوتا ہے. بی بی، ہم آپ میں اور سب ہم مسلمان ہیں الحمدللہ. اسلام میں تمام چیزوں کو واضح کر دیا گیا ہے، اور جن چیزوں کو اسلام میں واضح کر دیا گیا اس پر کسی کو یہ حق نہیں کہ اس میں کوئی ترمیم یا تحریف کرے. اسلام میں عورتوں کو بہت ہی قابل احترام مقام دیا گیا ہے، فرق صرف یہ ہے کہ ہم سمجھ نہیں پاتے. تو جب رب نے خواتین کو قابل احترام بنایا ہے تو میں کون ہوں ان کے احترام میں کمی کرنے والا؟ ایسا قطن نہیں کہ میں خواتین کو کمتر سمجھتا ہوں، صرف میں احتیاطاً وہ سوال جو خواتین پوچھتی ہیں ان کو نام لے کر نہیں کرتا. یا آج میں پہلی بار شاید خواتین کو ایڈریس کر کے بات کر رہا ہوں، اس لیے کہ مجھے نہیں معلوم کہ کون اپنا نام دینا چاہتا ہے کون نہیں. اس لیے جتنے سوالات ہوتے ہیں ان کے نام میں نہیں پڑھتا کہ کس نے پوچھا، نام لکھے ہوتے ہیں سوالات کے نیچے، لیکن صرف پرائیویسی کے وجہ سے میں نام نہیں پڑھتا اور نہ میں جینڈر ظاہر ہونے دیتا ہوں کہ خاتون نے پوچھا یا مرد نے. لیکن خواتین کے جوابات ہر لیکچر کے آخر پر دیے جاتے ہیں، ان کے خطوط کے جوابات بھی دیے جاتے ہیں. آپ کی بڑی عنایت کہ آپ امت اخبار میں جو ایک صفحہ شائع ہوتا ہے وہ پڑھتی ہیں، اور اللہ کرے کہ وہ آپ کی توقعات پر پورا اترتا رہے اور وہ کہیں علم کے بڑھنے کا سبب بن جائے. شاید اسی طرح بخش دیا جاؤں، کیونکہ نام اعمال پر جب نظر ڈالتا ہوں تو وہاں گناہوں کی سیاہی کے سوا اور کچھ نہیں ہے. تو نام اعمال میرا تو یوں لگتا ہے جیسے کسی نے ब्रश लेके काला पेंट उस पर फेर दिया हो तो शायद यही वजह है, निजात बन जाए मेरी कि किसी एक आदमी के दिल में बात उतरी और उस पर उसने अमल कर लिया। चौथी बात जो आपने क्लियर करने के लिए कही है वो ये है कि हिकमत के बारे में तफसील से बताइए। हिकमत बमायने विजडम, कुरान पाक में इसे खैर कसीर कहा गया है, फिर एक हदीस में है कि मोमिन एक सुराख से दोबारा नहीं डसा जाता। एक्सप्लेन करें, आपने एक बार फरमाया था कि तकदीर मुबर्रम और तकदीर मुअल्लक के बारे में अकलमंद और बेवकूफ, कुछ लोग पदाशी अकलमंद होते हैं और कुछ बेवकूफ या कम अकल मेरे जैसे, लेकिन आपने फरमाया था कि तकदीर मुबर्रम यानी असल तकदीर सिर्फ 5% है। अगर एक इंसान पदाइशी तौर पर कम दिमाग या बेवकूफ है यानी उसकी इंस्टिंक्ट में कम अकली, तो वो कैसे अकलमंद हो सकता है? किस तरह की वो कोशिश करके वो कामयाबियां हासिल कर सकता है? मैं हकीकत में बहुत ज्यादा बेवकूफ हूं पदाइशी तौर पर, प्लीज मुझे भी हिकमत का नुस्खा बता दीजिए जो मेरी बॉडी केमिस्ट्री के मुताबिक हो। और फिर मुतअद्दिद अहादीस में है कि ईमान के हिस्सों के बारे में भी मुझे नहीं मालूम कि ये इम्प्रेशन कहाँ से आपने पिक किया कि तकदीर मुबर्रम और तकदीर मुअल्लक का मतलब ये है कि अकलमंद और बेवकूफ। ऐसी बात नहीं है, तकदीर से ताल्लुक अकलमंदी और बेवकूफी का कुछ नहीं है। जो तकदीर के जिस हिस्से, तकदीर मुबर्रम को जिसको आपने रेफर किया, वो तकदीर है जो कुलियतन रब ने अपने हाथ में रखी है, और बाकी के मामले में अल्लाह ने आजाद किया इंसान को कि वो अपनी तकदीर खुद लिखे। उसके अमाल उसकी तकदीर का फैसला करते हैं, वो लॉ ऑफ नेचर के तहत चलता है। तकदीर मुबर्रम का 5-10% हिस्सा है टोटल, बाकी वो तकदीर है जिसको हम अपनी अमाल से लिख लेते हैं। अगर मेरे अमाल नेक हो जाए तो मैं नेक कहलाऊंगा, वरना जैसा हूं वैसे ही कहलाता रहूंगा गुनहगार। ये मेरे अपने इख्तियार में है, इसका अकलमंद होने और बेवकूफ होने से कोई ताल्लुक नहीं है। और दूसरी बात जो आपने फरमाई, बाय इंस्टिंक्ट कोई शख्स अकलमंद या बेवकूफ नहीं होता। ये जो आपने इंस्टिंक्ट का जिक्र किया, इंस्टिंक्ट्स का ताल्लुक अकलमंदी या बेवकूफी से नहीं है। अकलमंदी और बेवकूफी के ताल्लुक इंसानी, एक लंबा सब्जेक्ट है, मैं मुख्तसरन कोशिश कर देता हूं कि अर्ज कर दूं कि इंसान के दिमाग के जो खलिये हैं वो मरते और बनते रहते हैं। तो अकलमंदी और बेवकूफी के ताल्लुक बराह रास्त उन खलियों के साथ है, और अकल का ताल्लुक मुशाहदे से भी है बराह रास्त। किसी इंसान का जितना ज्यादा एक्सपोजर होगा और जितना ज्यादा उसका मुशाहदा तेज होगा कि वो जहां जाए, जिन लोगों के पास बैठे, उनको बड़ी गहरी नजर से वो स्टडी करता है और वहां से अच्छी चीजें पिक करता है, तो इंसान दिन ब दिन अकलमंद होता चला जाता है, समझदार होता जाता है। तो हमारी अकल के ताल्लुक बराह रास्त दो चीजों से है, एक मुशाहदे से है, लर्निंग से, और तीसरा एक्सपोजर से है। तो किसी इंसान को जितना ज्यादा एक्सपोजर मिलता है और फिर उसका मुशाहदा भी तेज हो, तो वो उतना ही ज्यादा उसका विजन ब्रॉड होता चला जाता है। और किसी इंसान का विजन जितना ज्यादा ब्रॉड होगा उतनी उसमें हिकमत और अकल होगी ज्यादा। अगर मैं ये चाहता हूं कि मैं समझदार हो जाऊं, मेरे अंदर हिकमत आ जाए, मेरे अंदर कुछ अकल थोड़ी सी पैदा हो जाए, तो फिर मुझे चाहिए कि मैं अपनी से बड़ी उम्र के लोगों में बैठूं, मैं पढ़े लिखे लोगों में बैठूं, अपने से बेहतर लोगों में बैठूं, तो मैं वहां से बहुत सी चीजें सीखूंगा जो मेरे अक्ल में इजाफे का बायस बनेंगी। दूसरी चीज ये है कि फिर मुझ पर लाजिम है कि मैं लोगों के मेमोयर्स, जो इसको उर्दू में क्या कह पाएंगे, याददाश्तें लोगों की, जो जिंदगी उन्होंने गुजारी उसके अंदर जो जो चीजें जिनसे वो गुजरे, जो उन्होंने देखा, उसको जब वो जब्त तहरीर में लाती हैं तो वो मेमोयर्स हैं, उनका तजर्बा लोगों का जिंदगी में। तो हम ऑटोबायोग्राफीज पढ़ें, हम लोगों की बायोग्राफीज पढ़ें, हम लोगों के मेमोयर्स पढ़ें। उसका फायदा ये हो जाता है कि अगर एक आदमी 70 साल दुनिया में जिंदा रहा और मरने से पहले उसने किताब लिख डाली, तो बचपन से लेके उसके मौत तक के तमाम मामलात, इम्पॉर्टेंट वाकयात उसके अंदर उसने तहरीर किए, वो उसने 70 साल मुश्किलें उठा के, मेहनत करके, इन्वेस्टमेंट करके वो वक्त गुजारा है, तो उसके 70 साल की मेहनत हम चंद 100 रुपए में खरीद लाते हैं मार्केट से और 2-3 दिन लगा के उसे पढ़ लेते हैं। तो जो उसने 70 साल दुनिया में गुजारे और मेहनत करके फिर हासिल किया, हमने वो चंद 100 रुपयों के एवज किताब की सूरत में लिया और उसको पढ़ने के बाद उससे चीजें अखज कर ली। इसे जब हम ऑटोबायोग्राफीज पढ़ते हैं लोगों की ऑटोबायोग्राफी सानी उम्री जब हम पढ़ते हैं, तो उसका भी यही मामला है। अगर हम ये चाहें कि हमारे अंदर विजडम पैदा हो जाए, तो ये दो काम हम कर लें। और तीसरा एक इसका जरिया बहुत बड़ा, वो वसीला जफर भी कहलाता है, और इसलिए शायद जनाब हज़रत बख्तियार काकी रहमतुल्लाह अलैह साहब ने फरमाया था कि फकीर पर लाजिम है कि वो रब की जमीन पर चल फिर कर चीजों का मुशाहिदा करे, तो सफर से विजडम बहुत आती है। तो ये तीन चीजें अगर मैं इख्तियार कर लूं, कि मैं घूम फिर कर अल्लाह की कुदरत का मुशाहिदा करूं, मैं लोगों की ऑटोबायोग्राफीज, बायोग्राफीज और ममायर पढ़ूं और उनसे सबक हासिल करूं, तीसरा मेरा मुशाहिदा बड़ा बारीक हो जाए, मैं हर चीज जिसको देखूं उसको नहायत बारीकी से देखूं, तो ये तीनों चीजें मिलकर मेरी अक्ल और मेरे इल्म और मेरी हिकमत में इजाफा कर देंगी। मैं तो आपके इस सवाल के जवाब में यही कुछ अर्ज कर पाऊंगा। पांचवी चीज जो इन्होंने क्लैरिफाई करने की, यही कि शाह साहब मुझे माफ कर दें और मेरे लिए जो दुआ आपको पसंद हो फरमा दें, मैं हकीकत में बहुत बेवकूफियों, कमजोरियों, ऐबों से भरी हुई हूं, शिकवे शिकायत ज्यादा करती हूं, शुक्रगुजार बनना चाहती हूं, प्लीज अपने किसी लेक्चर में मेरा नाम लिए बगैर मुझे डांट दें या तंबीह कर दें, आपकी डांट से मुझे खुशी होगी, लेकिन ख्याल रहे कि मैं एक औरत हूं, रुस्वा ना कीजिएगा, बेशक मुझ में बहुत ज्यादा गलतियां हैं, बस आप फरमा दीजिएगा कि हिकमत के बारे में बीबी अल्लाह मुझे मुआफ़ फरमाए कि मैं उसके किसी बंदे को रुस्वा करूं, अल्लाह मुझे उस वक्त से बचाए, मैं अल्लाह की पनाह मांगता हूं इस आदत से कि जब कोई शख्स अल्लाह के किसी बंदे को, चाहे वो मुझ जैसा छोटा इंसान ही क्यों ना हो, उसे रुस्वा कर दे, ये सुन्नत रब नहीं है। सुन्नत रब और सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम तो ये है कि दूसरों के ऐबों पर पर्दा डाल दिया जाए। अल्लाह ताला मुझे उस वक्त से बचाए कि मेरे अंदर कहीं ये आदत पैदा हो जाए। डांटने का हक मुझे है नहीं, क्योंकि मैं आपसे बेहतर नहीं हूं। किसी शख्स की खामियों को पॉइंट आउट वही कर सकता है जो उससे बेहतर हो। किसी शख्स की बेवकूफियों पर वही डांट सकता है जो खुद अकलमंद हो। बीबी, मैं अपने अंदर ये खूबियां अभी तक पैदा नहीं कर सका, तो मैं कैसे आपको डांट पाऊंगा या आपकी खामियों को पॉइंट आउट कर पाऊंगा। फरमाया कि खास बात लिखना भूल गई कि मैंने आपको मुतअद्दिद बार ख्वाब में देखा है। तो ये तो मैं अक्सर उन लोगों से कहता हूं जो आके कहते हैं कि आपको ख्वाब में देखा कि बीबी, इसी से अंदाजा कर लें कि कितना बुरा शख्स हूं कि मैं लोगों को चैन से सोने भी नहीं देता, उनके ख्वाबों में घुसा चला आता हूं। जो देखा तो अभी तक जहन में नक्श है कि आप मेरे घर की खिड़की के बाहर खड़े हैं और मुझे बाहर ही से एक सफेद कपड़ा और सफेद बटन देते हैं कि इस कपड़े पर सी दूं। थोड़ी देर में आप हमारे घर आते हैं कि एक सफेद चादर वाले पलंग पर बैठते हैं। इस कमरे में और भी लोग हैं आपसे दुआ कराने वाले। मैं आपके पलंग पर एक किनारे पर दूर बैठकर बटन टांकने लगती हूं, तो बटन नहीं सिया जा रहा। आप अचानक देखते हैं मेरे धागे की तरफ जो काले रंग का है, तो मैं समझ जाती हूं कि धागा ठीक नहीं है, तो सफेद रंग का होना चाहिए। फिर सफेद धागा लेकर सीती हूं, तो आप खुशी का इजहार करते हैं कि अब ठीक है। बीबी, मैं तो ऐसे ही उठपटांग आदमी हूं, ख्वाब में भी ऐसी ही उठपटांग हरकतें करूंगा जो आपने लिख दी। तो मैं तो लोगों से काम करा के खुश रहता हूं बजाय लोगों की खिदमत करने के। बहरहाल, अल्लाह ताला माफ फरमाए मुझे, मैं उसकी मखलूक के लिए मुसीबत बना रहता हूँ। मैंने आपकी ख्वाहिश पूरी कर दी, आपका पूरा खत पढ़ दिया जो आपने शुरू में हुक्म किया था, और उसके जवाब भी दे दिए। उम्मीद है आप जो चाहती थी वो हो गया, तो इससे शायद आपको खुशी मिल जाए। जी, हुक्म।
अस्सलाम वालेकुम शाह साहब।
वालेकुम अस्सलाम।
इस सवाल से रिलेटेड मेरे जहन में एक फैज अहमद फैज साहब का कथा आ रहा था, जो उन्होंने तो पता नहीं किसको सामने रख के उस वक्त कहा होगा, और मुझे नहीं पता आपकी कभी उनसे मुलाकात हुई या नहीं, तो आपकी इजाजत से वो अर्ज कर देता हूँ।
जी।
कि तेरी कज अदाई से हार कर शबे इंतजार चली गई, और मेरे जब्त हाल से रूट कर मेरे गम गुसार चले गए। ना सवाल वसल ना हरफ़ गम, ना हिकायतें ना शिकायतें, तेरे अहद में दिले जार के सभी इख्तियार चले गए। इसी तरह से सुल्तानुल आरफीन हजरत सुल्तान बाहू साहब का एक कते का आखिरी मिसरा याद आ रहा है कि मुर्शदा दीदार बाहू ते सानू लख करोड़ा हजा हूं। तो मैं समझता हूँ इसके बारे में अगर आप थोड़ा सा कुछ फरमा दें तो बड़ी नवाजिश होगी।
नहीं, मुझे कुछ अर्ज करने में कोई एतराज नहीं है। अब आपने फैज का एक कता पढ़ा, कहां फैज जैसा पढ़ा लिखा और जीनियस इंसान, और आपने पढ़ा है मेरे सामने। भैंस के सामने बीन बजाते तो वो भी कोई असर ले लेती, तो मेरी समझ में कता कहां से आएगा, इसका तर्जुमा भी बता दीजिए भाई। अब इसको रूहानी उसमें अगर मैं ले जाऊं, बल्कि इन बीबी के सवाल के जवाब में यही मैं अर्ज कर देता, उन्होंने वो मेरे जहन से निकल गया कि उन्होंने वो फरमाया हुआ है कि वो शिकवे बहुत करती हैं। तो बात यह है कि अगर इंसान ये चाहे कि वो दुनिया में अपने लिए जन्नत बना ले, या यूं कहिए कि अगर इंसान ये चाहे कि वो दुनिया ही में जन्नत के मजे लूटे, तो उसको चाहिए कि अपनी जुबान को गिले शिकवों से रोक ले। तो ये गिले शिकवे और शिकायतें जिंदगी को अपने लिए भी तल्ख बना देते हैं। जो इंसान गिले शिकवे कर रहा है उसकी अपनी जिंदगी तल्ख रहती है, हर एक से गिले, हर एक से शिकवे, और वो दूसरों के लिए भी मुश्किलात का बाइस बना रहता है। और अगर इंसान ने अपनी जुबान गिले शिकवों से रोक ली, तो उसकी जिंदगी वाकई ही जन्नत बन जाती है। जब्त में बहुत फायदे हैं। सबसे बड़ी बात तो यह है कि इंसान की असल पर पर्दा डाले रखता है जब्त। जो आदमी अपने अंदर जब्त पैदा कर ले तो फिर वो फकीर के उस राह पर चला जाता है जहां ये कहा जाता है कि फकीर जब भूखा होता है तो अपने आप को पेट भरा जाहिर करता है, जब फकीर दुख में होता है तो अपने आप को सुख में जाहिर करता है, जब फकीर मुश्किलात में होता है तो अपने आप को खुशहाली में जाहिर करता है। ये इस जब्त का ही कमाल है कि फकीर के चेहरे से कभी आप ये नहीं जज कर पाएंगे कि वो किस हाल में है। उसका चेहरा आपको यही बताता रहेगा कि वो बड़ा खुश है। इससे दो तरह के फायदे हासिल कर लेता है फकीर, कि दोस्त उसे तरस खा के उसकी मदद नहीं करते क्योंकि उसके चेहरे से जाहिर ही नहीं हो रहा कि वो किस हाल में है, तो यूं एहसान से बचा रहता है, दूसरों के जेरे एहसान नहीं होता। और मुखालिफ मायूस होते हैं कि हमने इतने इसे दुख दिए, ये तो फिर खुश फिर रहा। तो फैज का जो कथा है वो फकीर यूं उसको साबित कर देता है कि वो लोग जो इंतजार में हैं ये देखने के लिए कि रोता कब है, तो उसके कह के सुन के मायूस होके उठ के चल देते हैं कि ये तो काम नहीं बना। और इसका एक बहुत बड़ा फायदा कि इंसान गिले शिकवों से बचा रहता है, रब के गिले शिकवे नहीं करता। ये बड़ी अजीब सी बात लगेगी जब मैं ये कह रहा हूं कि रब के गिले शिकवे नहीं करता। बड़ी बारीक सी बात है कि जब हम किसी से कहते हैं कि दो चार पहर गुजर गए मुझे खाना खाए हुए, खाना नहीं मेरे पास, तो ये रब का शिकवा नहीं तो क्या है। जब इंसान ये कहता है कि मैं बहुत बीमार हूं, तो ये बीमारी तो मिन जानिब अल्लाह है, तो ये रब का शिकवा नहीं तो क्या है। जब इंसान अपने दुखों का इजहार करता है दूसरे पर कि मैं बहुत दुखी हूं, तो ये दुख और सुख तो मिन जानिब अल्लाह है, तो ये रब का शिकवा नहीं तो क्या है। तो जब इंसान जब से काम ले ले तो इस शिकवे से भी बच गया, तो इंसान शुक्रगुजार हो गया। शुक्रगुजार बंदों में नाम लिखा गया उसका कि हर हाल में वो हंसता हुआ मिलता है लोगों को और कहते हैं अल्हम्दुलिल्लाह, अल्लाह का बड़ा एहसान है मेरे ऊपर। शुक्रगुजारी यही तो है। शुक्रगुजारी ये तो नहीं कि आप लोगों के सामने ये बैठा शुक्र है अल्लाह का और इन बिटवीन कहीं आवाज आ रही है लेकिन काहे का दिया क्या है। ये जब्त कमाल की चीज है। अल्लाह ताला हम सबको इस जब्त का अहल कर दे इंशाअल्लाह ताला। बशर्ते जिंदगी नेक्स्ट संडे मुलाकात होती है आपसे।